أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. عزیزان ایمان، آج دسمبر 1977 کی 2 تاریخ ہے اور درس قرآن کریم کا آغاز سورہ النور کی آیت 53 سے ہو رہا ہے، 2, 4, 5, 3. سابقہ آیات میں یہ بتایا جا رہا تھا کہ بعض اعمال، بعض لوگ ایسے ہیں جن کے اعمال فریب ہی فریب ہوتے ہیں اور وہ سب رائے گا جاتے ہیں. جذبات کی شدت اس کی وجہ بتائی تھی اور منافقت اس کی پہچان تھی، انہی کا ذکر اس آگے آ رہا ہے اس آیت میں کہ وہ اقسم باللہ جہد ایمانہم لئن امرتہم لا یخرجن. یہ لوگ قسمیں کھائیں گے اور بڑی زوردار قسمیں کھائیں گے کہ نہیں صاحب، آپ آ کے دیکھ لیجیے، اگر آپ ہمیں حکم دیں گے تو ہم آپ کے ساتھ میدان جہاد میں سب سے پہلے جائیں گے، جانے دے دیں گے، کفن بدوش جائیں گے. بہت بڑا یقین دلاتے ہیں. حالا تقسمو، ان سے کہو کہ قسمیں کھانے کی ضرورت نہیں ہے. دعوی ایمان کی پہچان تو بڑی آسان ہے، اور پہچان ہے طاعت معروفۃ، پہچان ہے اطاعت، باتیں نہیں، الفاظ نہیں، اطاعت. میں نے وہ شراب والی آیت میں بھی عرض کیا تھا کہ قرآن کریم اس کے ساتھ ایک لفظ اور لاتا ہے تو وہ برائے وزن بحث نہیں ہوتا. قرآن کا ایک ایک لفظ اپنے مقام پہ اٹل، ہمالیہ پہاڑ کی طرح بھوکم الحق ہوتا ہے، وہ یوں زائد نہیں ہوتا. تعتن ٹھیک ہے، اطاعت کہاں معروف ہوتا، ایسی عطایت جو پہچانی جا سکے، جانی جا سکے، نظر آئے کہ عطایت ہو رہی ہے. اطاعت کا مفہوم اگر یہ لیا جائے کہ اس سے ثواب ہوتا ہے تو وہ تو معروف نہیں ہوتا، یعنی آپ پہچان ہی نہیں سکتے کہ واقعی سے ثواب ہو رہا ہے. آپ خود بھی اس قسم کا ایک عقیدہ رکھتے ہیں کہ اس سے ثواب ہوتا ہے، ہوتا کیا ہے یہ آپ بھی نہیں بتا سکتے. دوسرے کی سے کیا ہوتا ہے ثواب ہوتا ہے، ارے وہ بتاؤ ہوتا کیا ہے، کہنے کا تین ثواب ہی کا پتا نہیں ہے. بات میں اپنی نہیں کہہ رہا، میں تم سے پوچھ رہا ہوں، ذرا بتاؤ کہ ہوتا کیا ہے، کبھی سوال ہوتا ہے. اور آگے بڑھیے، ان سے پوچھیے تو وہ کہیں گے ذوقِ عبادہ نہ دانی باخدا تانا چشی. یہ تو وہ شراب ہے کہ جو پیے اسے پتا چل سکتا ہے کہ نشہ کیا ہوتا ہے، جو پیے نہیں اس کو نشے کا پتا کیا ہے، یعنی پتا ہی نہیں چل سکتا. اب آپ نے سمجھا کہ تعتن کے ساتھ معروفت ان کیوں آیا ہے یہاں، وہ تو فریب خوردگان مذہب کو جھنجھوڑ جھنجھوڑ کے جگاتا ہے، باہر نکالتا ہے. ایسی عطایت تو جانی پہچانی جائے، معلوم ہو کہ عطایت ہو رہی ہے. آتی ہے آگے آیت عزیزہ نے بانا جی، ان اللہ خبیر بما تعملون، اسے تو پتا ہے کہ تم کیا کرتے ہو. انہیں بھی پتا ہونا چاہیے، تمہیں خود بھی پتا ہونا چاہیے کہ عطایت ہوتی کیا ہے، عطایت کر کیسے رہے ہیں، عطایت ہو بھی رہی ہے یا نہیں ہو رہی. تعتن معروف ہے. قل اطیع اللہ و اطیع الرسول، ان سے کہا کہ تم اطاعت کرو. آپ کو معلوم ہے کہ اللہ اور رسول کی اطاعت قرآن میں جہاں آتی ہے، یہ اس نظام کی اطاعت ہے، اس دین کی اطاعت ہے جسے خدا انسانوں کی طرف بھیجتا ہے، اور اس کا رسول سب سے پہلے جسے متشکل کرتا ہے، جسے دین خداوندی یا نظام خداوندی کہا جاتا ہے. یاد رکھیے کہ دین کوئی رسول خود نہیں بناتا، دین خدا ہی دیتا ہے. قرآن کریم میں یہ تصریح ہے، دین اللہ، اللہ کا دیا ہوا دین ہوتا ہے. رسول تو اس دین کو لوگوں تک پہنچاتا ہے اور پھر عملاً اسے متشکل کرتا ہے. وہ دین خداوندی ہی رہتا ہے، یاد رکھیے. دین کی نسبت خدا کے سوا کسی دوسرے کی طرف نہیں کی جا سکتی. جیسے قرآن خدا کی کتاب ہے, رسول کی کتاب نہیں ہے, اسی طرح بھی دین خدا کا عطا کردہ ایک نہج زندگی ہے, رسول اسے پہنچاتا ہے انسانوں تک. دین اللہ ہی ہے قرآن نے جو کہا ہے, یہ دین محمد نہیں, دین عیسیٰ نہیں, دین موسیٰ نہیں. دین ہر رسول کو خدا کی طرف سے ملتا تھا, رسول اسے پہنچاتا تھا اور اس پر عمل کرتا تھا. تو عطایت خدا اور رسول کے معنی ہیں خدا کا دین جسے عملی شکل میں اس کے رسول نے سب سے پہلے متشکل کیا اور پھر یہ سلسلہ آگے چلا. ابھی آیت آتی ہے, فَإِن تَوَلَّوْا فَإِنَّمَا عَلَيْهِ مَا حُمِّلَ وَعَلَيْكُمْ مَا حُمِّلْتُمْ, اور اگر تم گریز کی راہیں نکالو, اعراض برتو, اطاعت نہ کرو, تو کہا اس کے بعد اس کی ذمہ داری رسول پہ نہیں ہے, رسول پہ ذمہ داری ہے وَمَا عَلَى الرَّسُولِ إِلَّا الْبَلَاغُ الْمُبِينُ, اس کے ذمہ تو پہنچا دینا ہے بات کا, بتا دینا ہے تمہیں کہ یہ راستہ کدھر جاتا ہے, بس اس راستے کا اختیار کرنا نہ کرنا یہ تمہارے اپنی بس کی بات ہے, رسول پہ اس کی ذمہ داری نہیں آتی. رسول اللہ کے متعلق تو قرآن نے دوسرے مقام پہ کہا کہ اے رسول, جسے تم بہت زیادہ معبود سمجھتے ہو جانتے ہو, یہ بھی تمہارے لیے تمہارے اختیار میں یہ بھی نہیں کہ ضرور تم اس کو ہدایت کے راستے پہ چلا دو. تم ہدایت بتا سکتے ہو, راستہ بتا سکتے ہو, کسی کو چلا نہیں سکتے راستے کی, چلنا نہ چلنا اس کے اپنے اختیار کی بات ہے. جیسے میں کہا کرتا ہوں مثال کے طور پر, چراہے پہ کھڑے ہو کے آپ جب کسی سے پوچھیں کہ لاہور کی طرف کون سا راستہ جاتا ہے, وہ بتائے گا کہ یہ راستہ لاہور کی طرف جاتا ہے, اس کے بعد آپ کا جی چاہے چلیں نہ چلیں, لاہور تو آپ جب پہنچیں گے نا کہ چلیں گے اس راستے کے اوپر, نئے راستے کے معلوم ہو جانے سے تو آپ منزل تک نہیں پہنچ سکتے. اور یہ جو بتانے والا ہے راستے کا, اس پہ یہ ذمہ داری نہیں ہے کہ وہ تمہیں بتائے بھی وہاں پہنچائے بھی. تو یہ کہا کہ اگر تم اس کے بعد گریز کی راہیں نکالو گے, نہیں چلو گے, تو وہ تمہاری ذمہ داری ہے, وہ تمہاری ہے, رسول کی ذمہ داری تو پوری ہو گئی. وَإِن تُطِعُوهُ تَهْتَدُوا, اگر تم اس کی بات مانو گے تو منزل مقصود تک پہنچ جاؤ گے. اور رسول کے ذمے کو ماں اگر رسول ہے رسول کے ذمے پہنچانا ہے, واضح طور پر پہنچا دینا, کوئی جھاؤ کچھ نہ رہے, اس طرح راستہ بتانا کہ اس بتائے ہوئے کہ اوپر آپ چلتے جائیں تو ٹھیک ٹھیک منزل تک پہنچ جائیں. بلاغ المبین یہ ہوا. اب وہاں کہا تھا اطاعت معروف, پہچانی جانے والی چیز کے واقعہ اطاعت ہو رہی ہے تو یہ تو اس کے نتیجے سے پہچانا جائے گا. اب آتی ہے عزیزان من وہ آئے کہ جس کے متعلق میں پہلے عرض کر دوں کہ اگر آپ اسے اچھی طرح سے قرآن کریم کی روشنی میں سمجھ لیں, دین پورے کا پورا سمجھ میں آ جائے گا. ہے نا اتنی بڑی جانے آج جو ہے غور طلب, غور طلب تو کون سی آیت قرآن کی نہیں ہے, بعض آیات ہیں جن کے اندر ارتکاز مرتکز کر کے, کرسٹلائز کر کے, کنسنٹریٹ کر کے مقاصد کو ایک جگہ بیان کر دیا گیا ہے تھوڑے سے الفاظ میں. ان میں سے یہ ایک آیت جسے آیا استخلاف کہتے ہیں, یہ 18 نومبر کو جو ہم نے یہاں جشن قرآن عظیم منایا تھا اس میں ضمن یہ آیت آئی تھی, وہاں یہ ضمن آئی تھی, آج ہمارے درس کے تسلسل میں ہمارے سامنے آ گئی ہے, اس لیے میں سمجھتا ہوں کہ اس سے ذرا واضح طور پر بیان کرنا ضروری ہے اور بڑے غور سے اس کا سمجھنا بھی ضروری ہے. میں نے عرض کیا ہے نا کہ کتنی بنیادی آیت ہے, اس سے دین کا سارا مقصود مفہوم منطوق پورا سمجھ میں آ جاتا ہے کہ دین ہے کیا اور وہ کیسے معروف ہوتا ہے, پہچانا جاتا ہے کہ ہاں دین پر عمل ہو رہا ہے, اطاعت ہو رہی ہے, اطاعت معروف بنتی ہے اس طرح سے. اور وہ آیت بھی شروع ہوتی ہے کہ وعد اللہ الذین آمنوا منکم وعملوا الصالحات. ہے نا انسان, تم میں سے جو لوگ قرآن کی صداقتوں کی صداقت پر یقین رکھیں, تو پہلی شرط تو یہ ہے نا کہ جس سے آپ پوچھیں یا چراہے پہ جو سائن لگا ہوا ہو, آپ یقین یہ رکھیں کہ یہ واقعی ٹھیک ٹھیک سچا ہے. اگر آپ کس کی صداقت پہ یقین نہیں رکھتے تو اس کے بتائے ہوئے راستے کے اوپر آپ چل ہی نہیں سکتے. کیا پتا ہے میاں کوئی ٹھگی نہ ہو, مجھے ادھر کا راستہ بتا رہا ہے اور آگے جا کے پتا نہیں کیا کچھ ہو جائے. اس راستے پہ دل کے اطمینان کے ساتھ چلنے کے لیے شرط اول یہ ہے کہ آپ اس کی صداقت پر یقین رکھیں کہ یہ ٹھیک کہتا ہے. یہ جو سائن پوسٹ لگا ہوا ہے یہ سچا سائن پوسٹ ہے, مجھے گھبراہ نہیں کرے گا, یہ اسے ہی مان کہتے ہیں. اس یقین کے بعد وہ عمل الصالحات, یہ قرآن کی ایک اصطلاح ہے, اعمال صالحہ جس کا ترجمہ کیا جاتا ہے. میں بھی اس وقت اس کی تشریح میں نہیں جاتا, اس لیے کہ قرآن نے بتایا ہے کہ جو کچھ وہ کہتا ہے معروف بنتا ہے اس طرح سے کہ اس کے نتائج جو ہے وہ دیکھے جائیں کہ وہ نکل رہے ہیں یا نہیں. کسی طرح سے معروف بنتا ہے نا, پہچان کس طرح سے ہو سکتی ہے؟ ڈاکٹر کا دعویٰ ہے کہ یہ دوائی جو ہے اس سے آپ دیکھو گے 6 گھنٹے کے بعد بخار اتر جائے گا, کیسے پتا چلے کہ اس نے ٹھیک کہا یا نہیں؟ دوائی دینے کے بعد آپ دیکھیں گے 6 گھنٹے کے بعد بخار اتر جائے گا, تو اس نے ٹھیک کہا تھا نہیں تو غلط کہا تھا. دعوے کی پہچان, پرکھ, ثبوت اس کے نتائج سے ہو. کسی کو قانون کہتے ہیں. قرآن نے جہاں اللہ کا وعدہ کہا ہے وعد اللہ الذین آمنوا, اس سے مراد خدا کا قانون, اور قانون کے متعلق اس نے یہ کہہ دیا کہ لن تجد سنة اللہ تبدیل, اس میں کبھی تبدیلی نہیں ہوگی. تو وعدہ کے معنی ہے خدا کا غیر متبدل قانون, اور قانون کی صحت کی پہچان ہوتی ہے وہ نتیجہ جو کہا جائے کہ اس سے یہ نتیجہ برآمد ہوگا. یہ بیج بو گے تو گیہوں کا اتنا جھاڑ ہوگا. وہ جو 3 لفظ میں کہا کرتا ہوں قانون کی ڈیفینیشن میں وہ بڑے جامع ہیں, اف دین آلویز, اگر یہ کچھ ہوگا دین تو اس کا یہ نتیجہ نکلے گا, اور اگلی بات اس کی ہوتی ہے آلویز, ہمیشہ ایسا ہوگا. حکم وقتی چیز ہوتی, قانون ابدی ہوتا ہے. اسی لیے ان سائنٹسٹ نے یہ جو 3 لفظوں میں ڈیفینیشن کی ہے بڑی جامع ہے. قرآن یہی کہتا ہے کہ اگر یہ کرو گے, آمنوا منکم وعملوا الصالحات, اگر یہ کرو گے تو ہے نا, ہی بڑی بات پہچان ہو گئی نا اس بات کی کہ ایمان و اعمال صالحہ, کس وقت ایمان ایمان اور عمل صالح صالح بنے گا, کب بنے گا؟ اس یہ جو دین ہے پھر یہ ہوگا. اور اگلی چیز یہ ہے کہ آلویز, جب بھی یہ کرو گے یہ ہوگا. پہچان ہو گئی؟ یہی نہیں کہ اس دور میں یہ پہچان تھی اور اس کے بعد تو پھر یہ پہچان بھی گئی, پھر اعمال صالحہ بھی اور کچھ ہو گئے, نتائج اس کے نکلنے کچھ نہیں. اف دین آلویز, یہ ہے قرآن کا فارمولا. یہ طاعت معروف جو اس نے کہا تھا پہچانی جائے, یوں پہچانی جائے گی نا کہ اگر یہ کرو گے تو یہ ہوگا, اور اگر یہ کرو گے تو ثواب ہوگا, تو پہچانا ہی نہیں جاتا. وعد اللہ الذین آمنوا منکم وعملوا الصالحات, میں نے عرض کیا ہے نا کہ بڑی بنیادی آیت ہے, اس لیے مجھے بار بار دہرانا ہوگا. اسے وعدہ ہے خدا کا, اور اس نے کہا ہے کہ خدا اپنے وعدے کے خلاف ورزی کبھی نہیں کرتا اپنے وعدے کی. دوسرے معنی بھی یہ ہیں کہ قانون کی ڈیفینیشن یہ ہے کہ اگر ایسا ہو تو ایسا یقیناً ہوگا. وہ قانون بنتا ہی اس وقت ہے اگر اس کا نتیجہ اس کے دعوے کی صداقت کی شہادت بن جائے. اگر ایسا یہ کرو گے تو کیا ہوگا, یہ ہے عزیزان من پہچان والی بات. یہ ہے جو ہوگا لَيَسْتَخْلِفَنَّهُمْ فِي الْأَرْضِ, ہم انہیں زمین میں ملک میں اسی قرائے عرض پر یہی اقتدار دے دیں گے, حکومت دے دیں گے, مملکت دے دیں گے, اختیارات دے دیں گے. آپ نے دیکھا کہ کیسی معروف بات ہوئی ہے, استخلاف. قرآن کریم میں میں نے عرض کیا ہے نا کہ قرآن کریم سمجھنے کا طریقہ تصریف آیات ہے, مختلف مقامات پر دیکھنا چاہیے. یہ لفظ جو ہے خلیفہ کا لفظ بھی اسی سے آیا ہے, حلف بھی اسی سے آیا ہے, استخلاف کا لفظ بھی اسی سے ہی بنا ہے. قرآن عربی زبان میں بھی اس کے معنی ہوتے ہیں. یہ جو خلافت جسے آپ کہتے ہیں عام معنی اس کی جانشینی کے ہوتے ہیں, جانشینی ہوتی ہے مملکت کی جانشینی, سلطنت کی جانشینی, حکومت کی جانشینی, یعنی اس کے ساتھ اقتدار لازمی چیز, مملکت لازمی چیز. ابھی ابھی میں عرض کرتا ہوں آپ, ایمان اور عمل صالحہ کا نتیجہ قرآن کی روح سے, خدا کے اٹل غیر متبدل قانون کی روح سے استخلاف فی الارض ہوگا. حکومت اور مملکت تو دھاندلی سے بھی مل سکتی, چنگیز خان نے بھی حاصل کی ہوئی, فرعون نے بھی حاصل کی ہوئی, نمرود نے بھی حاصل کی, دنیا کے بڑے بڑے ڈکٹیٹر حاصل کرتے ہیں, آج بھی قوت کے زور پہ حاصل ہوتی اور اس دور میں تو ہوتی ہی قوت کے زور پہ, یا دھاندلی سے یا دھوکے فریب سے یا قوت سے. اس طرح بھی تو اس کے خلاف سے درد ملتا ہے نا. یہ جو استخلاف فی الارض ہے یہ ایمان اور اعمال صالحہ کا نتیجہ بتایا ہے. اب فرق ہو گیا قرآن, قرآن کی روح سے ایک استخلاف فی الارض جو ایمان اور اعمال صالحہ کا نتیجہ ہے, ایک استخلاف مملکت سلطنت حکومت جو اس کے خلاف دھاندلی سے لی جائے, فریب سے لی جائے, وراثت سے لی جائے, ایمان اور اعمال صالحہ کا نتیجہ نہ ہو. دو قسم کی مملکتیں ہو گئی, یعنی مملکت حاصل ہونے کا جو طریق ہے اسی کی روح سے دو قسم کی ہو گئی. ہمارے ہاں اسی لیے اصطلاح میں یہ جو مملکت ہے قرآن کی روح سے ایمان اور اعمال صالحہ کے نتیجے میں ملتی, اسے خلافت کہا جاتا تھا استخلاف کی وجہ سے, اور وہ جو دوسرے طریق سے مملکت حاصل ہوتی تھی اسے ملوکیت کہا جاتا. تو خلافت اور ملوکیت دو اصطلاحیں ہوئی ہمارے ہاں. ملوکیت کے لیے ضروری نہیں ہے کہ وہ بادشاہ کا بیٹا بادشاہ ہو تو پھر وہ ملوکیت ہوتی ہے, سوال ہی نہیں. جب بھی سلطنت قوت کے زور پہ, تنظیر کے والے پہ, دھوکے سے, وراثت سے حاصل کی جائے, یعنی وہ ایمان اور اعمال صالح کا نتیجہ نہ ہو تو وہ ملوکیت ہے, ہاں اس کی شکل کچھ بھی کیوں نہ ہو. پہلے زمانے میں عام طور پر اس کی شکل ملوکیت ہوتی, بادشاہت ہوتی. آج کے زمانے میں وہ بادشاہتیں تو ختم ہو گئی ہیں, باقی جو ہے تیار بیٹھے ہیں, لیکن یہ شکل بدلی ہے. ایمان اور اعمال صالحہ کے نتیجے میں استخلاف یا خلافت یا اقتدار یا مملکت آج کے دور میں کہیں نہیں. تو آج کے دور کے اندر اسے آپ امریکہ اور یورپ کی جمہوریت کہہ لیجئے, رشیا اور چین کی ڈکٹیٹرشپ کہہ لیجئے, کچھ نام اس کا رکھ لیجئے, ہے ملوکیت. آج اس کو سیکولرزم کہتے ہیں, آج بھی وہی دو اصطلاحیں آپ کے یہاں ہونی چاہیے. تو دو اصطلاحیں ہمارے ہاں ہیں, خلافت اور ملوکیت. خلافت وہ مملکت جو ایمان اور اعمال صالحہ کا نتیجہ, ملوکیت وہ مملکت جو اس کے سوا یا اس کے خلاف کسی اور طریقے سے حاصل کی جائے. خدا کا یہ وعدہ, یہ قانون خداوندی غیر متبدل اٹل, کہ ایمان اور اعمال صالحہ کا لازمی نتیجہ استخلاف فی الارض. अगर ये इस्तिख़लाफ़ हासिल नहीं, गैर मुस्लिमों को छोड़ दीजिए, खुद मुसलमानों की आबादी में, मुसलमानों के मुल्क के अंदर भी अगर ये इस्तिख़लाफ़ की लड़ या खिलाफत हासिल नहीं है, तो उसके माने ये हैं कि उन मुसलमानों का ना ईमान ईमान है ना अमल अमल सालेह, क्योंकि ये दोनों चीजें तो पहचानी जाएंगी इस नतीजे से। लिहाजा पहली शिक तो ये इसमें हो गई कि मुसलमान जहां कहीं किसी गैर का महकूम है, खुद साहब इक्तदार है नहीं, वो अपनी ममलकत नहीं है, तो उसका ना ईमान ईमान है ना अमल अमल सालेह है। ये खुद फरेबी है, ये फरेब दही है। बरतानिया की गुलामी में हम वहां रहते थे, उन्होंने आजादी दे रखी थी हमें नमाज रोजा आज जकात इतकादात इबादात वगैरह की, और कहा हमें यह जाता था कि साहब इस्लाम तो इस्लाम के ऊपर चलने की तो हमें आजादी हासिल है, और ये है अमाल साले है नमाज रोजा आज जकात वगैरह इबादात, इसके साथ इसके बाद और चाहिए क्या? साहब वो ममलकत सल्तनत वो दुनियादारों के धंधे हैं। पुख्ता किया गया हमें इस अकीदे में कि गैर मुस्लिमों की कुफार की मासूमियत के अंदर भी इस्लामी जिंदगी बसर की जा सकती है। यह क्या हुआ? खुदा का वादा, वादा तो उसका सच्चा है। खुदा कभी वादे की खिलाफ वर्जी तसव्वुर भी नहीं हम कर सकते, ईमान ही खुदा पे उठ जाता है, वादा तो वो सच्चा है। तो बात यही हुई ना कि वो इस कानून में कहा गया है कि अगर ये करो तो वो अगर नहीं हो रहा, यानी ईमान और अमाल सालिया का लाजमी नतीजा तो अपनी ममलकत अपनी आजाद हुकूमत था। अगर ये हासिल नहीं हो रही, ममलकत को हुकूमत तो फार की है, गैर मुस्लिमों की है या अपनी भी है तो मलूकियत की है, तो उस ममलकत के अंदर ना ईमान ईमान है ना अमाल अमाल साले है। बात समझ में आई? नतीजे से पहचानना है ना हमने, इसीलिए उसने तातन मारूफतन कहा। महज अपने आप को इत्मीनान दिलाना नहीं, इसके खिलाफ भी लड़ तो ऐसी महसूस शह है, सारी दुनिया देखती है, हम ही नहीं देखते उसको। तो पहली चीज तो आप देखिए हमारी उस तारीख को, मैं लंबी तारीख नहीं जाना चाहता, अभी पिछला दौर जो हमारा गुजरा अंग्रेज की गुलामी के अंदर, कुफार की अताजी उनकी ममलकत में जिंदगी बसर कर रहे हैं, इत्मीनान दिलाया जा रहा है कि ये इस्लाम ठीक है, उन्होंने आजादी दी हुई है हमें इस्लाम की, इस्लाम की आजादी। ईमान ये है कि अमन तो बिल्ला मलाइका के, जब जी जाए हम उसको बयान करें, जब जी जाए इसको पुकारें तो ही रोकता, ईमान हो गया भाई। हम आगे सारिया कहने लगे नमाज पढ़ते हैं, नफल पढ़ते हैं, तस्वीरें फेरते हैं, जिक्र करते हैं, इफ्तार करते हैं, मिलाद की माफ में हम करते हैं, उर्स करते हैं, हमारे सारे हैं। अब गले में अटक गई ये इसके खिलाफ के साथ, ये क्या हुआ? कहा कि ये खिलाफत रूहानी है, असल रेब दर फरेब रूहानी खिलाफत है जी इससे मुराद। भाई वो तो फिर अर्ज भी साथ कहा गया है, कहा ठीक है जी, इसी इसी दुनिया में रूहानी खिलाफत है, और वो खिलाफत जो इसके खिलाफ है कुरानी की रूह से ऐसी बुलंदो बाला और एक मुकद्दस इस्तलाह थी, वो सिमटते हुई सवाब की तरह गैर महसूस रह गई रूहानी। ये जितने तरीके तसव्वुफ के आते हैं ना, उनमें आपको पता है हजरत साहब के खलीफा और कितने ही खलीफे, तीन खान वादों की खिलाफत तो इस गदाए मैतदाए कुरानी को भी आते, ये भी खलीफा साडा नाई भी खलीफा, हमते और नाई नहीं होंगे, हमते हेयर ड्रेसर होंगे नहीं, इनसे खिलाफत छीनते ही पता है हमारे यहां नाई को खलीफा कहते थे। आप देखिए कि नफ्स कितनी बुलंदियों की इस्तलाहें आहिस्ता आहिस्ता जब गिरनी शुरू होती हैं, इस्तलाहें नहीं गिरती, इस्तलाहों को इस्तेमाल करने वाले गिरते हैं। कहां ईमान व अमाल सालेह का नतीजा खिलाफ हो, کہاں پھر یہ خلافت، کہاں پھر یہ لفظ خلیفہ جو تھا، کہاں خلیفۃ الرسول، اور کہاں معاذہ کیے گا. میں یہ نہیں کہتا کہ نائی حجام کوئی احانت کی بات ہے، آپ دیکھیے اس طرح ہیں کہاں آتی ہیں، پھر کہاں اس لفظ کا استعمال پھر ہونے لگا. یہ جی روحانی خلافت. لیکن قرآن تو کہیں نکلنے نہیں دیتا فریب کار کو، راستہ ہی نہیں چھوڑتا. اتنے سے شاید یہ فریب دے سکتے کہ جی روحانی خلافت ہے. اس نے کہا کہ مستخلف الذین من قبلہم، جس طرح کی یہ سطوت اور حکومت اور سلطنت اس سے پہلی اقوام کو ہم نے دی تھی جنہوں نے یہ کیا تھا. اب تاریخی شواہد جو ہے وہ اس کی صداقت کے ثبوت بن گئے جناب. دیکھتے ہیں آپ قرآن کیسے لاتے ہیں. پہلی اقوام کو جس طرح سے اسی ایمان و اعمال صالحہ کے نتیجے میں استخلاف فی الارض ملا تھا، یوں تو پوری تاریخ آپ کو بتائے گی. لیکن میں نے عرض کیا نا کہ قرآن کریم کے سمجھنے کا طریقہ یہ ہے، تصریف آیات. یہ اس نے کہا ہے جیسے کہ پہلے لوگوں کو ملی. آپ دیکھ لیجئے گا اس عنوان کے تابع خلافت خلیفہ کے تابع قرآن میں آپ کو دیکھیں گے آپ کہ کس طرح سے یہ لفظ کہاں کہاں استعمال ہوا، کن اقوام کے متعلق اس نے کہا ہے کہ یہ ملیں گے. میرے ریفرنسز تو نہیں دے سکتا، وقت تھوڑا ہے. بنی اسرائیل کی داستان تو ہمارے سامنے ہے نا، وہ داستان پوری ہے کہ کس طرح سے وہ فرعون کی مملکت میں معصومی کی زندگی بسر کرتے تھے، پھر کیسے ٹکراؤ ہوا، ٹکراؤ کے بعد پھر انہیں اپنی آزاد مملکت ملی. اس کے متعلق صرف قرآن سے یا ہمارے ہاں کے لٹریچر سے نہیں پوچھئے، دنیا کی تاریخیں اس کی گواہ ہیں. اور انہوں نے تو ہزار برس تک اس شان و شوکت سے وہ حکومت کی ہے. سطوت سلیمانی اور شوکت داؤدی ساری دنیا میں مشہور ہے آج تک. یہی بیت المقدس کا علاقہ جو ہے فلسطین کا، اس کے اوپر یہودیوں کی اپنی حکومت، تاریخ کی یہ شہادت ہے. یہ دیکھیے قرآن کیا کہتا ہے، حضرت موسیٰ علیہ السلام دے آئے بنی اسرائیل کو وادی سینا میں، وہاں ان کی تعلیم و تربیت شروع کی ہے. اب صدیوں کے غلام قوم ان کو ٹریننگ دی جا رہی ہے سپاہیانہ زندگی کی، قدم قدم پہ وہ روٹ کے بیٹھ جاتے تھے. بات یہاں سے وہ شروع ہوئی ہے، وہ کہتے تھے حضرت موسیٰ علیہ السلام کو کالو اوزینا من قبل ان تاتینا ومن بعد ما جئتنا، موسیٰ جب تو نہیں تھا ہم میں تو جب بھی ہم عذاب میں تھے، تو آیا ہے جب بھی ہم عذاب میں. اب وہ اس کو عذاب سمجھتے تھے. یہ ایمان اور اعمال صالحہ ہے کہ جن منزلوں سے وہ گزار رہے تھے نا، ان کو بھی وہ مشقتیں سمجھ رہے تھے. اعلی موسیٰ نے جواب دیا عصا ربکم ان یہلک عدوکم، کہا ذرا انتظار کرو، تم دیکھو گے کہ خدا کس طرح تمہارے دشمن کو ہلاک کرتا ہے، تباہ کرتا ہے. وَيَسْتَخْلِفَكُمْ فِي الْأَرْضِ، اور اس کے بعد کیسے تمہیں استخلاف فی الارض عطا کرتا ہے. آپ نے دیکھا کیسے مانو کی وضاحت ہو گئی. اب یہ تو خلافت روحانی نہیں تھی، بنی اسرائیل کی تو تاریخ ہمارے سامنے موجود ہے، دنیا کے سامنے موجود ہے. قوم فرعون کی تباہی، اس کے بعد ان کی مملکت کا ایک حصہ بنی اسرائیل کے زیر نبی، اور وہاں ان کی مملکت سلطنت صدیوں تک قائم رہی. قرآن اسے اس کے خلاف کل عرض کہہ کر پکارتا ہے. اور آگے بڑھیے، یہ تھی ریفرنس 7/129، 7/129. یہ حضرت ابراہیم علیہ السلام کی ہی آل تھی، آل ابراہیم وہاں سے چلے ہیں. تو اس میں یہ ساری سیمیٹک ریس بھی آ گئی، یہودی بھی اس میں آتے ہیں اور پھر یہ عرب بھی اس میں آتے ہیں. یہ آل ابراہیم ہی ساری تھی، आली इब्राहिमी के मुतल्लक 4/64 4/54 कहा फकद आतैना आला इब्राहिम अल किताब वल हिकमा, आली इब्राहिम को हमने जाब्ता कवानीन भी दिया और हिकमत की दानाई की बातें, गौर व फिक्र की चीजें ये भी साथ उनको दी हमने। वह आतैना हो मुल्कन अजीमा, यहाँ मुल्क का लफ्ज आ गया और उन्हें हमने बड़ा अजीम मुल्क दिया। अब इसके खिलाफ के माने और वाजे हो गए मुल्क अजीम। तो कहते हैं रूहानियत में भी होता है, वो होता बड़ा आलम बाला में है, ये फिल अर्द कहा हुआ है। कहा फिर हमारी खिलाफत जो है वो तुम्हारी आंखों से नहीं देखी जा सकती, उसके देखने के लिए आंखें भी और होनी चाहिए। तारीखी शहादात हमारे सामने, इस्तिखलास बनी इसराइल का, आले इब्राहिम का, तारीख से पूछिए। यही जो खिलाफत बनी इसराइल है इसी में हजरत दाऊद अलैहिस्सलाम आते हैं, उनके मुतल्लक फरमाया 38/26 या दाऊद इन्ना जालना का खलीफा तनसिल अर्ज, दफ से खलीफा आ गया, ए दाऊद हमने तुम्हें मुल्क में जमीन में ममलकत में खिलाफत अता की है, खलीफा बनाया है। फाहकुम बैनन्ना से बिल हक, लोगों के मामलात के अंदर हक के साथ तस्किया किया करो, हुकूमत कायम करो हक के साथ। खिलाफत और खलीफा के माने तारीख के लिए से वाजे हो गए। हजरत दाऊद की सल्तनत तो जिंदगी तारीख में बरकसंदा अल्फाज से लिखी हुई है। कुरान बताता है कि इसका मकसद था लोगों के मामलात में फैसले करने, हुकूमत का काम यह होता था हुकुम लगता है यहाँ हक के साथ हुकूमत कायम करो। खलीफा के माने आगे हमारे सामने, इसी के लिए एक लफ्ज तमक्कुन भी है। तमक्कुन के माने वैसे होते हैं एस्टेब्लिश हो जाना किसी चीज का, जिसे हम कहते हैं झंडे गाड़ दिए उसमें, तकलीफ पकड़ ली, मुतमक्कन हो गए। यही जो इस्तिखलास का बनी इसराइल का, उसकी वजाहत इन अल्फाज ने की 28/6 आएगा। पहली 5 आयात में कहा गया है कि फिरौन इस मासूम कौम के साथ करता क्या था, उसे तो छोड़िए बात लंबी हो जाएगी। और उसके बाद ये है कि हमने फिर चाहा कि इस कौम को जिसे कुचल दिया गया है, हमने चाहा कि इनको जिंदगी अता कर दे, और वो क्या चीज होगी, वनो मक्के ना लहुम फिल अर्द, ताकि हम उन्हें मुतमक्कन कर दें, तमक्कुन अता कर दें, इक्तदार अता कर दें, ममलकत अता कर दें मुल्क के अंदर। व नुरिया फिरऔन व हामानो व जनूदहुमा मिनहुम मा कानू यहज़रून, और जिस अंजाम से ये फिरौन और उसके कौम डरती है वो अपनी आंखों से उस तबाही को देख ले, और इस तरह से तमक्कुन बनी इसराइल को हासिल हो गया। तो गोया ये एक लफ्ज और भी है, अभी आता है वो तमक्कुन के माने क्या हो गए, इस्तिखलाफ के माने, मुल्क अजीम के माने, खलीफा के माने, तमक्कुन के माने, ये सारे वाजे हो गए हमारे सामने। उसके बाद है गुंजाइश अजीजा ने मन कोई और मतलब देने की कि ये खिलाफत रूहानी है, ये ममलकत या सल्तनत या दुनियावी इक्तदार और हुकूमत नहीं। रूहानियत का तो लफ्ज ही कुरान में नहीं आया था, तो पहली चीज कुरान ने ये बताई। अब आया जब जमात मोमिनीन इनके मुतल्लिक क्या कहा, यहाँ तो कहा ना न यह तखले फन्ना फिर अर्व, यहाँ कहा था कि जो भी ईमान व अमाल सालिह रवज से चलेगा उसे हम ये देंगे। हमारी तारीख में सदर अव्वल है हमारा, तो जिसमें ये कैफियत हुई उनके आमाल, उनका ईमान ईमान था, उनके आमाल आमाल सालिह थे, उस उनके मुतल्लिक कहा कि हम इस्तिखलास के लड़ देंगे 33/27। 33/27। कहा क्या किया हमने जब इन्होंने इस ईमान के साथ अमाले सालियत पे ये कारबंद हुए, तो क्या हुआ? व और असकुम अर्दा हम व दियारा हम व अम्बारा हम, हमने तुम्हें तुम्हारे दुश्मनों के मुल्क अता कर दिए, उनके शहर दे दिए, उनके अम्बाल दे दिए, उनकी दौलत दे दी। व अर्दन लम तक उहा, और इसके मावरा उन जमीनों की ममलकत भी जहां अभी तुम्हारे कदम पहुंचे भी नहीं। ये जो दुश्मन की जमीन दी जा रही है तो उनसे रूहानियत सलब करके या खेच के छीन कर इन्हें ली जा रही है। ये कुफार और मुशरिकीन, कहा है ना कि उनकी अर्ज जो है वो तुम्हें दे दी जाएगी, वो तो अर्ज कहता है, दियार कहता है, अम्बाल कहता है, और वो अर्ज भी जिन पर अभी तुम्हारे पांव भी नहीं पहुंचे। ये सारी ईरान की मंगलकत बाजन चीनी एम्पायर के सारे इलाके अरबों के कभी पांव भी वहां तक नहीं पहुंचे, वो तो इनको अपनी सरहद पार आने नहीं दिया करते थे। वो जमीने भी तुम्हारी मंगलकत तुम्हारे कब्जे में आ जाएंगे। ईमानो हमारे साझे का नतीजा मैंने अर्ज किया ना, आप देखते हैं तस्वीर से आयात से कैसे बात वाजे होती चली जा रही है। कोई दूसरे माने इसके हो सकते हैं, इसके खिलाफ भी लड़ते। अर्ज कहता है, दियार कहता है, अम्वाल कहता है, और वो दुश्मनों के जो है उनके मुतल्लिक कह रहा है। और बात में से बात निकलती है, हमें जो कहा जा रहा है ना, यहाँ कहा ना और असकुम अर्दुम, विरासत दे दी जाएगी, मिल्कियत तुम्हें दे दी जाएगी, वारिस हो जाओगे तुम इनकी जमीनों के। और ये 39/75 है, उसने कहा कालुल हम्दुलिल्लाह अल्लज़ी सदकना वादहू। अल्हम्दुलिल्लाह, अल्लाह ने अपना वादा पूरा किया। ये जमात मोमिनीन की तरफ से ये कहा है आपकी जिंदगी में, अल्लाह ने अपना वादा पूरा किया। क्या हुआ? वा औरसनल अर्द, हमें उन जमीनों का मालिक बना दिया। और आगे सुनिए अजीजा ने मान, न तबाओ मिनल जन्नत है सो नशाओ, ये वो जन्नत हमें उसने अता कर दी जहाँ अख्तियारात जहाँ से वहां तक हमारे हैं। वो तो जन्नत मरने के बाद की है, उस पर हमारा ईमान है। वो तो यहाँ इसको जन्नत कह रहा है, और इस जन्नत की खसूसियत क्या है? और असल अर्ब ये तुझे चीज है, ये ममलकत है, जमीन पे है, और उसकी खसूसियत न तो मिनल जन्नत है सो न साहब, यहाँ जहाँ तक ये ममलकत है वहाँ इख्तियारात हमारे हैं। ये कैसे मिली? फनेमा अजरुल आमिलीन, अमाले सालिया वालों का कैसा उम्दा नतीजा, कैसा उम्दा सिला है, कैसा उम्दा बदला है जो वो दे रहा है, वो इसको जन्नत कह रहा है। महसूस और मरी चीजें इसी जिंदगी के अंदर, ईमान और अमाले सालिया का लाजमी नतीजा। ये तो हो गई ये इस्तेखलास फिर अर्ज से जो ममलकत मिलती है, यानी अर्ज किया इस दुनिया की ममलकत, सल्तनत हुकूमत। पहली कौमों ने भी जब ये किया उनको भी ये मिला, कुरान ने बताया। जमात मोमिनीन के मुतल्लिक कहा कि तुमने ये किया तो तुम्हें ये किया, वो इसके ऊपर सिजदा शुक्राना भी अदा कर रहे हैं इस जन्नत के हसूल के बाद। वादे उसके बरहक है कि जब भी तुम ये कुछ करोगे तो ये कुछ मिल जाएगा। अब अगली बात हुई कि ये इस ममलकत के ये जो दी गई है या मिली है, इसकी गायत और इसका मकसद क्या है? यानी ये ममलकत मकसूद बेजात नहीं है, नैज हुकूमत या सल्तनत मकसूद बेजात नहीं। मैंने अर्ज किया था ना कि एक आयत से ये तमाम दीन समझ में आ जाता है। पहली चीज ये है कि ईमान और अमाले सालिया के नतीजे में लाजमी तौर पर अपनी हुकूमत कायम हुई, तो गोया अपनी हुकूमत के बाद आगे बात चलती, बगैर आगे बात चलती नहीं। काहे के लिए है ये हुकूमत सुनिए अजीजा ने मन वाला ये मक्के नन्ना लहुम दीना हमुल्ला जिर तदा लहुम ताकि वो दीन जो खुदा ने इनके लिए तजवीज फरमाया है उस दीन को तमक्कुन हासिल हो जाए। अगली बात ये आ गई तो दीन को तमक्कुन हासिल ही नहीं हो सकता ताबत से कि इसके खिलाफ की गर्द में अपनी आजाद ममलकत के बगैर दीन मुतमक्किन ही नहीं हो सकता इस्लाम कायम ही नहीं हो सकता। ये दी वाला जो मक्किन तमक्कुन हो जाए तमक्कुन हासिल हो जाए दीन को तो सीधी बात है कि अगर ये इसके खिलाफ के लिए अपनी ममलकत आजाद नहीं है तो दीन का तमक्कुन नहीं हो सकता। वो एक और इस्तेलाह हमारे यहाँ है दीन का लफ्ज चला गया मजहब का लफ्ज आपके यहाँ आ गया मजहब का कायम रहा जा सकता हर हुकूमत में हर ममलकत में उसमें तो हिंदू अपने यहाँ पूजा पाठ भक्ति से या कुछ रसूम अदा करते ईसाई अपनी वर्षों से यहूदी अपने सामने में आप अपनी मसाजिद में नमाज पढ़िए रोजे रखिए हज पे चले जाइए ज़कात का रात देते चले जाइए अल्लाह कीजिए जिक्र कीजिए ये सब कुछ करते रहिए ये सब कुछ हो सके ये मगन है। दीन के तमक्कुन के लिए तो वो शर्त करार दे रहा है इसके साथ से लड़ता थी और वो ममलकत जो ईमान हमारे साले के नतीजे में हासिल हो देख रहे हैं क्या कड़ी से कड़ी मिलती करी जा रही है ताकि उस दीन का तमक्कुन हो जाए। कहा ये गया उस जमाने में मैं बार बार उस जमाने में कह रहा हूँ दूर की बात तो छोड़ दीजिए यही जो तारीख है पाकिस्तान में कसमकश हो रही थी हिंदुस्तान में ये मर्द मोमिन जिसको अल्लाह ताला ने कुरान की गहराइयों में उतरने के बाद फरासत फुरकानी अता कर दी थी इकबाल को वो ये बात पहली दफा उसने हजार साल के बाद ये बात कही थी कि बाबा जिस दीन पे तुम अपने आप को कह रहे हो ये मजहब है ये दीन नहीं है ये इस्लाम नहीं है उसके लिए अपनी शर्त अपनी आजाद ममलकत है। पूछते हैं साहब मुतालबा पाकिस्तान का जज्बा मुहर्रका क्या था और फिर सुनिए भांत भांत की गोलियां जो आपके टीवी और रेडियो पे गोली जाती हैं या इन सेमिनार्स में और मजाकरों में पिछला एक पूरा साल गया कायदे आजम का साल या इकबाल का साल उसमें यही नुकता मौजूद था ना कि मुतालबा पाकिस्तान का जज्बा मुहर्रका क्या था बुनियादी तौर पर तान यहाँ आके टूटती है के साथ बड़ी कोशिश की मुसलमानों ने कि हिंदुओं के साथ मिल के रहा जाए हिंदू इतना तंग नजर वाकया हुआ था कि मुमकिन ही न रहा और इन्होंने तंग आके फिर ये बात कही अच्छा भाई अगर ये नहीं है तो हम अलहदा हो जाते हैं। दिल ऐसी चीज को ठुकरा दिया नखवत परस्तों ने बहुत मजबूर होकर हमने आईने दफा बदला ये जज्बा मुहर्रका बताया जाता है। कुछ और आगे बढ़ते हैं तो वो कहते हैं साहब मुसलमानों के लिए वहां कोई मईशत के दरवाजे बंद हो गए थे सरमायादारी नहीं हो सकती थी अपनी मिर्ज नहीं लग सकती थी यानी वो सारे का सारा ये किस्सा जो था वो इसलिए था कि यहाँ कुछ खानदानों को मिर्ज लगाने की इजाजत मिल जाए तो गुंजाइश की तो मुतालबा पाकिस्तान का जज्बा मुहर्रका उसने कहा बाबा इस्लाम के मुताबिक जिंदगी बसर ही नहीं हो सकती ताबत से कि अपनी आजाद ममलकत ना हो ये है जज्बा मुहर्रका। ये हजरात उसके मुकाबले में जिनको नेशनल उलमा कहा जाता है जमीयत उलमाए हिंद वाले उलमाए देवबंद की अप्रिय सारी वो कहती थी कि ये जो कुछ तुम कह रहे हो ये मगरब की मादा परस्ती से तुम मुतासर हो जो दुनियावी हुकूमत को ला रहे हो मजहब के मामले में या अल्लाह वो हमें तो आजादी हासिल है यहाँ मजहब नमाज रोजा हज ज़कात ये जो आजकल मजामीन को छाया हुए हैं तो इस्लाम में हमारे जो पैम्फलेट उसमें ये डिस्कशन बड़ी दी गई है वो जो एक शेर में उसने कह दिया इकबाल ने चिंता की उसको भी चिंता के बाद क्या नहीं आती थी कि मुल्ला को जो है हिंद में सूबे की इजाजत नादान समझता है कि इस्लाम है आजाद, की इजाजत और इस्लाम की आजादी में बड़ा, ये थी सारी कश्मकश। इसके बगैर इस्लाम पे अमल किया ही नहीं जा सकता। ये देखिए कुरान कहता है कि दीन के तमक्कुन के लिए इस्तिखलास बिल अर्ज जरूरी है। ये तमक्कुन में मैंने अर्ज किया है ना कि ये कहते थे कि नमाजों की इजाजत है, रोजे की इजाजत है, कुरान नहीं भागने देता किसी को। 22:41 42:41 ऊपर से बात चली आ रही है बिलाखिर मैदान जंग में निकल आने वाले मोमिनीन की, अमाल सालिया की आखिरी कड़ी, बल्कि ईमान की शहादत का अमली सबूत, इसीलिए उसको शहीद कहते हैं, शहादत देता है जान देकर अपने ईमान की सच्चे। आखिरी कड़ी आ गई मैदान जंग में और वहां ये कहा, अल्लाजीना इम्मकन्नाहुम फिल अर्ज, ये वो लोग हैं कि जब इन्हें ममलकत हासिल होगी, तमक्कुन फिल अर्ज, फिर देखिए फिल अर्ज, जब इन्हें तमक्कुन हासिल होगा जमीन पे, अभी तमक्कुन की बात वाली थी ना, मक्कन्नाहुम फिल अर्ज, जब इन्हें तमक्कुन हासिल होगा अर्ज में, जब इनकी हुकूमत कायम होगी तो ये क्या करेंगे। सुनिए अजीजा ने मन, जब वो कहते थे कि गैरों की ममलकत में ये सब कुछ हो सकता है, क्या हो सकता था, कहते थे ना नमाज रोजा हो सकता है, अगर इन्हें जमीन में ममलकत अता हो गई तो क्या होगा, अकामुस सलात वातबुस ज़कात, ये फिर इकामत सलात करेंगे, इताए ज़कात करेंगे, अगर इन्हें ममलकत हासिल हो गई तो। पूछिए अजीजा ने मन, वो तो इस तमक्कुन फिर अर्ब के बगैर इकामत सलात और इताए ज़कात ही को नहीं समझता कि ये हो सकता है। नमाज पढ़ तो सकते हैं, सलात तो कायम नहीं कर सकते, यह तो एक निजाम का नाम है। ज़कात तो खैरात के मफहूम में लेकर चंद पैसे तो आप बांट सकते हैं गरीबों में, ज़कात का निजाम नहीं कायम कर सकते दूसरी ममलकत के अंदर, दूसरों की मकूमियत के अंदर। ये तो तमाम अफराद इंसानियों को समान नशो नुमा देने का निजाम है, ये उसे इताए ज़कात कहते हैं। खैरात अलग चीज है और ये कर ही नहीं सकते। निजाम सलात ये है कि हर फर्द कवानीन खुदाबंदी के पीछे पीछे खुद चला जाए, पूरे अफराद ममलकत इताए ज़कात हर फर्द इंसानिया की नशो नुमा का सामान बहम पहुंचता रहे। कहा कि अल्लाजीन इम मक्कन्नाहुम फिल अर्द अकामुस्सलात व आतुज़्ज़कात, इन्हें जब तमक्कुन हासिल होगा तो फिर ये अकामत सलात कर सकेंगे, इताए ज़कात कर सकेंगे। अगली चीज आपने सुना होगा इमामी साहिबान से, ये कि अमर बिल मारूफ नहीं अनिल मुनकर हमारा फरीजा है, किस तरह अदा करते हैं जी, वाज कहते हैं, वाज की इजाजत तो वहां भी, मुनाजरों की वहां भी बड़ी इजाजत, बहुत जोर शोर से वहां कुछ होता है। ये सुनिए अमर बिन मारूफ और नहीं अनिल मुनकर, इन लोगों की जब हुकूमत कायम होगी तो क्या होगा, कामत सलात आतबुल ज़कात व अमर बिल मारूफ व नहु अनिल मुनकर, अमर के तुम्हारे हुक्म देना होगा, मारूफ का हुक्म देंगे, हुक्मन मारूफ को राइज करेंगे। मारूफ वो हर वो रजिश, हर वो बात जिसे निजाम हुकूमत खुदाबंदी या ये कुरान रिकग्नाइज करे कि ये सही बात है वो मारूफ, जिसे ये कहे कि ये सही नहीं है वो मुनकर, ना हो कानूनन रोकेंगे उसको, ये नहीं है बात कहेंगे, मिन्नतें करेंगे, अमर बिन मारूफ ना हो अनिल मुनकर, और एक ही बात वलिल्लाहि आकिबतुल अमूर, तमाम अमूर आखिरुल अमर अल्लाह के कानून के मुताबिक तय होंगे। अगर इन्हें तमक्कुन फिल अर्द अता हो गया तो, गौर फरमाया इस आयत में भी आगे चल के देखिए क्या बात आती है, यानी ये चीज हमारे सामने आ गई कि ईमान और अमाल सालेह का लाजमी नतीजा इस्तिखलास फिल अर्द, इस्तिखलास फिल अर्द की गर्ज व गायत तमक्कुन दीन, तमक्कुन दीन इकामत सलात इताए ज़कात अमर बिल मारूफ नहीं अनिल मुनकर के लिए। देख रहे हैं आप ये कुछ तो हो गया, लेकिन कहा जाएगा ना कि इब्ने मरियम हुआ करे कोई, मेरे दुख की दवा करे कोई। अब देखिए मेरे और तेरे दुख की दवा इस पूरे निजाम से किस तरह होती है। वाला युबद्दलन्नहुम मिन बाद खौफिहिम अमनन, इनका खौफ अमन से बदल जाएगा। अज़ीज़ाने मन, इससे बड़ी नेमत दुनिया में कुछ नहीं हो सकती, अमन से बदल जाए। किस चीज का नतीजा? आपको पता है कि ईमान और अमल का तो मादा एक ही है, अलग नहीं है। ईमान वाले ईमान और अमाल साले का लाजमी नतीजा अमल होना चाहिए। खौफ की जगह कहता है कि खौफ की जगह अमन, यानी अगर ये चीज नहीं है तो खौफ है। पूछो नहीं कितना बड़ा खौफ होता है, खौफ की तो शिकें नहीं गिनाई जा सकती। इंसानियत, शख्सियत, इंफरादियत, इंडिविजुअलिटी, पर्सनैलिटी, हर चीज पूछ ली गई होती। जो जब हूं ना अबना हूं, अबनाए कौन जबा कर दिए जाते। खौफ, कुरान कहता है खौफ ऐसा कि चारों तरफ से मौत आती दिखाई देगी, मौत आएगी भी नहीं। वमा हुम बिखारिजीन मिन अन्नार, डर के भाग जाता है आदमी कहीं और, सच्चा यहाँ से भाग भी नहीं सकेंगे। खौफ, इनका खौफ अमन से बदल जाए। हर फर्द का खौफ अमन से बदल जाए। हर फर्द मामून हो, न हुजन हो न खौफ हो, ये नतीजा होगा। ये सब कुछ काहे के लिए होगा? याद दूना नी लाजुशरे तू न दी शै आओ, आखिरी बात होगी। मजहब में आए तो पहले उनका तर्जमा सुन लीजिए, ताकि वो सिर्फ मेरी प्रस्तुत करें, इसमें किसी को और शरीक न करें। अरे इसके लिए शर्त है इस्तिखलाफ के दर, इसके लिए शर्त है तमक्कुन के दर, प्रस्तुत के लिए। अंग्रेज की हुकूमत में इतनी आजादी, वो जो हमें वो कसायद मदिया सिखाए जाते थे, पढ़ाए जाते थे पहली जमात छोटी जमातों में, बजता है फकत चर्च में इतवार को घंटा, शंख और अजान गूंजते हैं रोज बराबर। जिनकी हुकूमत है उनको तो आठवें दिन इजाजत मिलती है, शंख वालों को भी हमें सुबह शाम होती है उनकी बागोतरी, यदि पांच बारी देन चुकाई न मालूम कि इस अकबर के माने क्या है, इसका मतलब क्या है, न ये पता कि किदरियाई किसको कहते हैं। लेकिन खुश हैं प्रस्तुत की इजाजत, वो जो फरमाते थे वहां ये उलमा हमारे नेशनल हिस्ट्री के, हमें इजाजत है पूरी, यहाँ नमाज रोजा देखा ना प्रस्तुत। वो कहता है ये तमक्कुन फिल अर्द, इसके खिलाफ फिल अर्द तमक्कुन, उसके उसके बाद ये कैफियत होगी कि तुम सिर्फ जागो दू नी, सिर्फ मेरी अब आ गया दम, ये अबदीयत आ जाइए ना। इबादत जो आपके यहां मशहूर हो गई इस्तेलाह जिसके माने प्रस्तुत हो गए, अबदीयत के लिए। अबद तो आप भी अब भी हमारे यहाँ गुलामी को कहते हैं ना, गुलाम को कहते हैं, इसके माने मासूमियत है। फिर वही बात तकलीफ आया, किस किस्म की अबूदियत खुदा की अख्तियार करें, लायुशरे क्यों ना बीच है, किसी और का कानून उसके अंदर शामिल ना हो, खालिसतन खुदा की मासूमियत। इबादत के माने मासूमियत के, अब्द कहते ही मासूम, तो मासूमियत तो खुदा की सिर्फ अपनी ममलकत में हो सकती है। आगे बात ये कहेगी कि साहब खुदा तो अर्श पे बैठा हुआ है, उसकी हुकूमत उसकी मासूमियत किस तरह से होगी, बताता है वो किताब मुफस्सल है अज़ीज़ाने मन। जो बात आपके जहन में पैदा होगी कि ये कैसे होगा, उसका जवाब उसके अंदर, पहले तो ये सुन लीजिए, ये इबादत के माने जो मैंने कहा है कि माने उसके हुकूमत है, मासूमियत है। सूरह काफ में है 18:110, ला युशरिक बि इबादत रब्बिही अहदा, ये इबादत का लफ्ज आ गया है, खुदा की इबादत में किसी और को ये शरीक मत करो। यही वो यहाँ कहा है ना कि शिर्क नहीं होगा, उसमें शरीक नहीं किया जाएगा, लफ्ज इबादत है। और उसी सूरत ये है 18:110, और वही उसी सूरत में 18:26 में है ला युशरिको फी हुक्म ही अहदा, इबादत की जगह हुक्म का लफ्ज आ जाएगा। खुदा अपनी हुकूमत में किसी को शरीक नहीं करता। आप देखते हैं कि एक ही सूरत में दो आयतों में इबादत का खुद कुरान ने ये तर्जमा दे दिया है, حکم سورہ یوسف میں آئیے 12:40. حضرت یوسف علیہ السلام اپنے قید خانے کے ساتھ ہی وہ کہتے ہیں کہ انیل حکم الا للہ. یاد رکھو حکومت نہ فرعون کی نہ نمرود کی, حکومت صرف خدا کی, خدا کے سوا کسی کی نہیں ہے. حکم حکومت کا لفظ آیا ہے نا, آیت پوری نہیں ہوئی, اس کے ساتھ ہے امرا, اسی لیے اس نے حکم دیا ہے اللہ تعبدوا الا ایاہ, کہ اس کے سوا کسی کی عبادت نہ کریں. یہ حکم کا مفہوم آ گیا اسی ایک سانس میں, ایک فکرے میں. اور اس کے بعد ہے ذالک دین القیم, یہ ہے دین قیم, محکم دین, قائم رہنے, اسٹیبلش الدین, یہ ہے. کیا ہے؟ یعنی الحکم الا للہ, ہمارا اللہ تعبد الا ایاہ, ذالک الدین. تو اسے پھر رہے ہیں ساری دنیا میں سب نظام مصطفیٰ کا مطلب کیا ہے, نظام مصطفیٰ کا مطلب نظام عزیزہ نے من وہ دیکھیے, یہ دو فکرے کہہ کے کہتا ہے ذالک الدین القیم, صرف خدا کی حکومت. اب میں نے یہ عرض کیا تھا نا, تو خدا تو عرش پہ ہے بقول ان کے, بہرحال غیر مری ہے, غیر محسوس ہے, سامنے نہیں آتا, ہم اس کی آواز نہیں سنتے. جس کی آواز نہ ہم سن سکیں, جو سامنے نہ ہو, تو اس کی حکومت کیا تھی؟ حکومت کے لیے تو ضروری ہے نا کہ کوئی محسوس چیز ہو. دنیا عزیزہ نے من 1400 سال پہلے کیا بات کہہ گیا ہے قرآن, دنیا 1500 سال کے بعد وہاں آئی ہے آج کل. پہلے تو قرآن کی بات سنیے کہ پھر حکومت کیسے ہو خدا کی, ہم تو اس کی بات نہیں سن سکتے, وہ سامنے نہیں آتا کہتا, اس کی ضرورت نہیں. نبی اکرم صلی اللہ علیہ وسلم کی زبان مبارک سے قرآن میں 6:115 کہا کہ افا غیر اللہ ہے اب تو یہ حکمن, کیا تم چاہتے ہو کہ میں خدا کے سوا کسی اور کو اپنا حاکم تسلیم کر لوں؟ کیا تم یہ چاہتے ہو؟ حالانکہ یہ ہے جی وہ بات ہو گئی, وہ اللہ بھی انزل الیکم الکتاب مفصلا, اس نے ذات قانون اپنے طرف سے بھیج دیا ہے تمہارے پاس, تو اس کے بعد میں کسی خدا کے سوا کسی اور کی حکومت کیسے قبول کر لوں؟ تو مطلب پتہ لگ گیا کہ خدا کی معصومیت اس کی کتاب کی معصومیت کے نیچے چلی ہے. اور میں نے کہا تھا نا کہ 1500 سال کے بعد یا 1000 سال کے بعد انسان وہاں آیا, 1400 سال پہلے کا, اس زمانے میں معصومیت یا حکم فرما برداری محسوس کی جاتی تھی, سامنے ہوتا تھا بادشاہ, سامنے ہوتا تھا حکم دینے والا. آہستہ آہستہ انسان صدیوں کے تجربے کے بعد رول آف دی لا کے اوپر آیا کہ نہیں, معصومیت قانون کی جاتی ہے, کسی محسوس اتھارٹی کی نہیں کی جاتی. آج دنیا میں یہ دور دورہ ہے قانون کی حکومت. اب بھی ہمارے ہاں یہ جمہوری نظام نہیں صحیح, یہ تو ٹھیک ہے کہ پارلیمان میں کچھ لوگ بیٹھتے ہیں, ہم جو عطایت کرتے ہیں وہ قوانین کی عبادت کرتے ہیں, ان میں سے کسی حکم کی عبادت نہیں کرتے, قانون کی عبادت کرتے ہیں. 1400 سال پہلے یہ کہا کہ تم پوچھتے ہو کہ خدا کی حکومت یا خدا کی معصومیت ہم کیسے اختیار کریں, تو کہا کہ اس نے تو ایک مفصل ضابطہ قانون بھیج دیا ہے, اور رسول اللہ صلی اللہ علیہ وسلم سے یہ کہا جا رہا ہے. کیا کہا جا رہا ہے؟ فَحْكُمْ بَيْنَهُمْ بِمَا أَنزَلَ اللَّهُ, اب ان میں ہے رسول, تو اس کتاب و خداوندی کے مطابق حکومت قائم کر. کڑی سے کڑی ملتی چلی جا رہی ہے عزیزہ نے, خود رسول اللہ سے یہ فرمایا جا رہا ہے. آپ بھی اپنی حکومت نہیں قائم کرنے آ رہے, خدا کی حکومت کو اسٹیبلش کرنے, دین خداوندی کو متمکن کرنے کے لیے آئے. کس طرح سے ہوتا تھا؟ فَحْكُمْ بَيْنَهُمْ بِمَا أَنزَلَ اللَّهُ, جو خدا نے نازل کیا ہے قرآن اس کے مطابق حکومت خان, اور اس کے بعد ایک کلیہ بیان کر دیا. تم پوچھتے ہو کہ کفر کسے کہتے ہیں, ایمان کیا کہتے ہوتا, ان میں حد فاصل کیا ہے؟ سنیے عزیزہ نے من 4 لفظوں, وَمَن لَمْ يَحْكُمْ بِمَا أَنزَلَ اللَّهُ فَأُولَئِكَ هُمُ الْكَافِرُونَ, جو خدا کی کتاب کے مطابق حکومت کام نہیں کرتے انہی کو تو کافر کہا جاتا ہے. 5:44, پہلی جو تھی رسول اللہ صلی اللہ علیہ وسلم سے فرمایا گیا تھا وہ تھی 5:48. بڑے اہم حوالے ہیں حفیظ اللہ، آپ دیکھتے ہیں کڑی در کڑی ملتی ہی چلی جا رہی ہے. یہ ہے دین کے تمکن کا نتیجہ. کیا چیز ہوئی؟ ایمان و مال صالح کا لازمی نتیجہ استخلاف فی الارض، اس زمین پر سلطنت، حکومت، آزادی، مملکت، اختیار، اقتدار. شرط اول، لازمی نتیجہ ایمان و مال صالح کا. فرق تو دیکھو ہر وقت اپنے ایمان اور اپنے مال صالح، لازمی نتیجہ. تو وہ دھاندلی، زور، وراثت، دھوکہ سے نہیں، مملکت. ایمان اور ایمان صالح کا نتیجہ مملکت. اس مملکت کا نتیجہ کیا؟ نہایت کیا؟ غرض کیا؟ تمکن دین. تمکن دین کے معنی کیا؟ خوف امن سے بدلے. کیسے بدل سکتا ہے؟ معصومیت صرف خدا کی اختیار کرو. کیسے اختیار کی جائے؟ اس کی کتاب کے مطابق نہ حکومت کا اور تب کٹ کے رکھ دیتا ہے شخص نے کہ گھر تو نی خواہی مسلمان اس سن نیس ممکن جب بکر آن اس سن. مسلمان کی زندگی بسر کرنا چاہتی ہے تو ایک ہی طریقہ ہے، خدا کی کتاب کے مطابق زندگی بسر کرنا. اور یہ انفرادی نہیں ہو سکتی، اجتماعی، غیر کی معصومیت میں نہیں ہو سکتی، اپنی آزاد مملکت میں استخلاف کے در کی. اسی سے تمکن حاصل ہو سکتا ہے. کہا ہم نے یہ کہہ دیا کہ ایمان و اعمال صالحہ کا یہ لازمی نتیجہ ہوگا. ومن کفر بعد ذلک فاولئک هم الفاسقون. جو یہ سب کچھ دیکھ لینے، سن لینے کے بعد جو قائم بھی ہو گئی ہے یہ مملکت رسول کے ہاتھوں، اس کے بعد جو اس سے پھر انکار کرے، کفر کی راہ اختیار کرے، لفظ یہاں ایک فاسق آیا ہے. ہمارے یہاں تو وہ کافر سے بہت نیچے دے آتے ہیں نا، فاسق و فاجر لوگ بولتے پھرتے. وہ کافر بھی کفر کا فتویٰ ہر فرقے میں لگا ہوا ہے. جتنے فرقے آپ کے ہاں ہیں، ہر فرقے سے دوسرے فرقے نے کفر کا فتویٰ لگایا ہوا ہے. حتیٰ کہ یہ جو متحدہ طور پہ آپ سارے کوشش کر رہے ہیں نا نظام مصطفیٰ کے قیام کی، ان میں سے ہر فرقے کے اوپر دوسرے فرقے نے کفر کا فتویٰ لگایا ہوا ہے. یہ سارے کافر مل کے نظام مصطفیٰ قائم کرنا چاہتے ہیں. معاذ اللہ، میں تو کفر کا فتویٰ کا کسی کو حق ہی نہیں دیتا. میں تو کسی کو بھی نہیں یہ کہہ سکتا. یہ تو یہ فیصلہ ہے کفر کے معنی ہے تو وہ ہماری مملکت کا سٹیزن نہیں ہو سکتا. یہ ہے معنی کفر کے. تو یہ فیصلہ تو مملکت کر سکتی ہے، میں تو نہیں کر سکتا. مولوی فضل اللہ تو نہیں کر سکتا. مملکت کرے گی نا، وہ اس کو ڈیفائن کرے گی کہ اس مملکت کی سٹیزن شپ کی کوالیفیکیشن کیا ہے، جسے وہ کہے گی کہ یہ نہیں سٹیزن ہو سکتا، وہ اسے کافر کہا جائے گا. مملکت کی اصطلاح ہے اس مملکت کے قوانین کو نہ ماننے والا. جو یہ کرے تو رائے کا حمل فاسقون، وہ فاسق ہو جائے. یہ فاسق کیا چیز ہے؟ کاہے کے لیے یہ سارا عزیزان نے ایک لفظ کے اندر کچھ بات ساری کر دی کہ یہ کیوں یہ سارا ہم ایک نظام دے رہے ہیں. اسے انگریزی میں ایک لفظ ہے پیٹرن، طالب. وہ بناتے ہیں نا مولڈ کرنے والے، وہ ایک قالب پہلے بنا لیتے ہیں، پھر ڈھال ڈھال کے اس کے اندر لوہا یا جو چیزیں بھی یا مٹی کے بھی وہ ڈالتے ہیں، وہ شکل میں تیار ہو جاتا ہے، پھر اس میں ڈالتے ہیں تیار ہو جاتا ہے. یہ جو ہے یہ پیٹرن ہوتا ہے. قرآن کہتا ہے کہ اس سے ایک ایسا پیٹرن تیار ہو جاتا ہے کہ جس سے کیا بات اقبال نہیں کہ قرآن کیا کرتا ہے، ہر کے حق می خاد آن سازت پورا. جس قسم کا بننا خدا چاہتا ہے نا کہ تو بن جائے، قرآن کے قالب کے اندر تو اس قسم کا بن جاتا ہے. یہ سارا کچھ کاہے کے لیے ہے؟ خدا کی حکومت کاہے کے لیے؟ دنیا کی حکومتیں تو آدموں کے لیے ہوتی ہیں. یہ ہمیں ایک خاص پیٹرن نہیں ڈھالنے کے لیے، ہمیں تو سب کچھ ہمارے لیے ہو رہا. واللہ غنی عن العالمین، وہ تو مستغنی ہے تمام کائنات سے. یہ اس نے اپنی حکومت کا کے لیے قائم کرنی ہے، اپنی عبودیت یا عبادت کیوں کرانی ہے؟ اسے کیا موتا بھی پڑی ہوئی ہے اس چیز کی؟ کیوں وہ زور دے رہا ہے کہ اسے مانو اس نے مانو؟ انہیں کوئی الیکشن لڑنا ہے گا؟ یہ ووٹر ہی دوڑ گئی ہوئی ہے، ایک ایک دیا منتا کرتا پیا ہے گا. معاذ اللہ، معاذ اللہ. ये तो जैसा कुरान ने कहा है ना कि फिर जिक्र हुकुम, तो इसमें तो तुम्हारे ही शर्फ मजहब की बात हमने कही है, अपने लिए तो कुछ नहीं कहा हुआ। अगर ये अर्थ जी दर्शवा तेरा है या मेरा पैटर्न अदा किया है हमने एक, और फिसक अरबी जुबान में कहते हैं जिस पैटर्न के अंदर रहते हुए किसी की नशो नमा हो जाती हो उसको फाड़ के दूसरी तरफ निकल जाना। ये वो इस्तेमाल करते थे जो खजूरों के ऊपर फूल, हर फल के ऊपर एक छिलका होता, तो बाद में जब फल पकता है तो उस वक्त तो फिर वो छिलका होता है, वो हम यही समझते हैं कि दाल फेंकना चाहिए। वो फल अपनी पुख्तगी तक उस छिलके के अंदर ही पहुंच सकता है, अगर वो छिलका कहीं फट जाए तो वो फल पुख्तगी तक पहुंच नहीं सकता, उसे कीड़ा लग जाता, सड़ जाता, गल जाता, साढ़े वर्गा बन जाता। ये जो छिलका उसके ऊपर होता है जिसके अंदर वो नशो नमा पाके पुख्तगी तक पहुंचता है, उस छिलके को तोड़ के निकल जाने को वो फिसक कहते हैं। मन कफरा बाधा गाने का फाउदाय फाजे खून, तो इससे इनकार करेगा वो उस छिलके उस पैटर्न से निकल गया जिसके अंदर उसकी नशो नमा होगी। जरमान कुरान इस खिलाफ फिर अर्ज हासिल हो गया, ठीक कहा था उस फाश गोयम आके दर बिल मुबरस, बात खुली सी कह देता हूँ जो मेरे दिल में है, इन किताबे मीन्स इज ए बिगरस, ये किताब नहीं है। मैं समझता हूँ इसके बाद अगर ये पूरे का पूरा दीवान भी दिख देता ना कि ये क्या है तो बात न बनती। इज ए बिगरस सब कुछ ही कह गया है दिन, दूसरों ने तो सिर्फ अपने महबूब के लिए कहा है बुखियार खूबा दीदा हम्मा तो चीजें बिगड़ी क्यों कुछ हो रही, ये कुरान के मुतल्लिक ना है, किताबें नहीं चीजें दीगर क्यों बजा दर रस जहाँ दीगर से, ये फिक्री चीज नहीं सिर्फ दिमागी चीज नहीं, समझा जा सकता है इसको शुरू के जरिए, असल में दिल की गहराइयों के अंदर इसको उतरना चाहिए। जब ये दिल की गहराइयों में उतरता है ज्ञान के अंदर को उतरता है, तू बजान दा रफ ज्ञान दीगर शवर, तभी जिंदगी की भी एक जान होती है, लाइफ होती है, तुम और के साथ खत्म हो जाती है, वो कहता है जान ही कुछ और हो जाती है, लायमूत हो जाती है, मौत से भी नहीं मारती, जान दीगर शवर जान चू दीगर शुद्ध इन जहां दीगर शवर, ये बाहर का जहान जो है वो तो अंदर की जो आपकी कैफियत है उसी का परताव बाहर होता है। उस दिन भी मैंने जैसल में कुछ दो चार शेर भी कहे थे, वो बात साफ है, जैसी अंदर की कैफियत होती है बाहर का जहान वो हो जाता, न कली है वजह नजर कसी न कंवल के फूल में हाजगी, फकत एक दिल की शिगुफ्त की सबब है नचाते बहार है, क्यों बजान दर रफ्त जहां दीगर शब्द जहां क्यों दीगर शुद्ध जहां दीगर शब्द, ये तो दिल की शिगुफ्तगी है। और दूसरी तरफ वो जो हजनिया शायर है वो कहता है क्या कहता है, दिल तो मेरा उदास है नासिर शहर क्यों साए साए करता है, इससे कुफर इख्तियार करने वालों का दिल अपना उदास होता है, खौफ तारी होता है, सारा शहर सारी दुनिया साए साए करती है दिल के लिए, और इससे जो दिल की शिगुफ्तगी हासिल होती है वो सबब नशा से बाहर हो जाती है, और अगर वो पैटर्न ना रहे तो फिर ये पुख्तगी हासिल नहीं होती, किसी और तरफ निकल जाता है। ये जो लफ्ज आया था ना फाइल तवल्लाओ, ये अरबी जुबान में तवल्ला के माने होता है सीधा रास्ता छोड़ के जू निकल जाना, कमी कतरा के जू निकल जाना, यही फिस्क होता है, उलाए कहमल फासिकून यही तो हैं जिन्हें फासिक कहते हैं। अब आगे वो बात कि ये दीन का तमक्कुन ये इस्तिखलाफ के अर्ज ये खौफ का अमन से बदलना ये अबूदियत खुदाबंदी बगैर शिरकत गैरे ये उस पैटर्न के अंदर रहना ये कुछ जो ये जो हासिल हो जाए जिनको ये वो क्या करेंगे हकीम उस सलात अब आते पता, ये तो इन शरायत के बाद कोई चीज करने की थी मीजा ने मान। अब कितना आसान हो गया कि अंग्रेज की मासूमियत में हिंदू की जमहूरियत के अंदर जहां बैठे हैं इस्लाम पे अमल हो रहा है, मुतमैन हो रहे हैं कि सब हो रहा है, इकामत सलात भी हो रही है, इताए ज़कात भी हो रही है सब। भाई इकामत सलात तू नमाज पढ़ो कहते हो, नहीं इसके लिए सलात कायम करो, चलो रुजू कर लिए। वो ये जो पहले शर्तें दे रहा है खत्म हो गई है सारी। कोई कभी आपने सुना भी है किसी वाइज की वाज के अंदर के वजू कड़ियां बयान कर रहा हूँ, सूरह नूर की एक आयत इसके खिलाफ मैंने अर्ज किया था अजीमान मन शक हो तुम उसे फिर पूछे कि कोई कड़ी दरमियान में ऐसी रह गई है जिसके बगैर ये सिलसिला तकमील तक नहीं पहुंच रहा। वाकिन सला था वहा तो कहा था और यहाँ है वह अती और रसूला, यहाँ पहुंच के अतायत हो रही है। फिर वही बात आ गई कि ये अतायत फिर जो रसूल हाकम बन गया उसकी अतायत की गई ताकि उसका जज्मा हाकमियत की तस्कीन हो। कहा नहीं लालकुम तुरहमून ताकि तुम्हारी नस्ल व नमा हो सके। गायत आखिरी ये हुई है जीजा ने मान दीन की गायत ये है कि एक फर्द की इतनी नस्ल व नमा हो सके तो जो कुछ उसका इस सफाए अर्ज के ऊपर आखिरी मरतबा बनना मकसूद है, आखिरी शक्ल जो उसने अख्तियार करनी है, आज शक्ल हो जाता नहीं उसकी इंसानियत ने जो शक्ल अख्तियार करनी है जिस तकमील तक उसने पहुंचना है वहां तक पहुंचने के लिए सामान आसाइशें जरूरियात तमाम मुहैया हों। और पहली शर्त यह है कि खौफ ना हो उसकी जगह अमन हो। अजीजान मन खौफ में तो कोई एक सलाहियत भी इंसान की नस्लो नुमा नहीं पा सकती कि जाए कि तमाम सलाहियतें नस्लो नुमा पाकर इस सफाए अर्ज पर जिस आखिरी हद तक पहुंचना है उस हद तक पहुंच जाए ये है तुरहमून। और फिर कहेंगे आप क्या करते हो, जब बस आता है तो मैं क्यों ना ध्यान करूं, ये तो हनून क्यों यहाँ 20 लफ्ज इसकी जगह आ सकते। जकात तो खुद इसी के माने में नशो नुमा देना, सामान नशो नुमा बाहर से भी कोई देता है, आप जरा सी कोई चीज देता है उम्र भर के लिए एहसान धर देता है तुम्हारे लिए और आप सारी उम्र उनसे शर्मिंदा एहसान हो जाते हैं। पहली चीज तो शर्मिंदा ही होगी, शर्मिंदा एहसान नसीबों में आप आ सकती और फिर इसके बाद वो सारी उम्र तोता चिशन्ना हो सकते। याद है ना और दिन जितने लाया था जुड़ता है दंगिया तो पैसा कोई नहीं थी कि बच्चे पूछे मार दे तो मेरे भी कुछ होया है ठीक है ना, उस दिन बचाया ना तेन आज अखियां बदल जाते हैं क्योंकि नहीं मैं वो तो आनू से नहीं मैं देंगे तो चंगा समझ में आएगा ठीक है भाई मैं ही हो गया सारी उम्र से नहीं है वो गुलाम है बेदाम आपका बना हुआ साहब आपने एहसान कर दी एक दफा कुछ मदद की नशो नमा दी। माँ भी बच्चे की नशो नमा करती इस जज्बे की उसका जी चाहता है कि सारे का सारा उभेल के बच्चे के अंदर डाल दूंगा। बच्चा कभी दूध नहीं पीता तो जा के दवाइयां पूछती है की इनको उसे नहीं लगती है अंदाजा लगाइए वो तो तकाजा नहीं करता खाने के लिए तो साथ ये है कि इतना क्यों नहीं खाता दिए जाती है उसे दूध नहीं लगती उन्हें दुआने करानी फिरती है जैसे उतना जान रखते हैं भूख नहीं लगती। यानी ये जज्बा जो है मरहमत का और फिर मैंने कहा उसके जिस्म का एक दूध है जिसको वो दूध की शक्ल कहते हैं और यहाँ कोई नहीं कुरान तो पीछे कुछ नहीं करते यहाँ तो फिर भी उसको एहसास है ये करने का। रहम के अंदर तो उसको ये भी नहीं पता होता कि मेरे जिस्म का एक टुकड़ा आहिस्ता आहिस्ता एक और जहीन बन रहा है एक बच्चा बन रहा है अपने जिस्म का एक हिस्सा बनाती चली जाती है पैदा होता है तो खुशियां मनाती है झूम झूम के ये नहीं होती कि वो मेरे जिस्म का एक हिस्सा है अगर उसे बड़े फाड़े बढ़ चुके खुशियां मना रही है। इस किस्म की नशो नुमा जो उसका तकाजा अंदर का हो जाए पहले तो एहसास तक ना हो नशो नमा पा के जिस बच्चा समाना वो पैदा हो जाए तो खुशियां मनाए उसके बाद फिर उसके बाद जब तक उसकी जरूरत नहीं पूरी होती अपने जिस्म को ढेर ढेर की उसके अंदर डालती चली जाए, उसे कहते हैं तुरहनून। रेहम यहीं से तो निकला, या रेहम से कुछ लफ्ज निकला। वे सब इसलिए लाडला तुम तुरहनून, वो जो इस तरह नशो नुमा जिस जहाँ से हो रही है इस निजाम की तरफ से, ये नहीं है कि वो एहसान रखेगा, वो अतायत लेगा तुमसे, वो यू नशो नुमा करेगा जैसा जमीन की नशो नुमा रहने इस तरह से माँ बच्चे की नशो नुमा करती है, इस तरीक से नशो नुमा होगी तुम्हारी। ये दीन इस तरह से अमली शक्ल अख्तियार करेगा तमक्कुन के जरिए अजीब आने में। आगे एक ही आयत में दो लफ्ज और बयान कर दो, वक्त हो गया। लाता सबन कफरू अर्द, ये जो इस पे इनकार करने वाले हैं इस निजाम से, हम जानते हैं कि कुवत इक्तदार उनके पास है, वो जहन आपने ये ना समझ ले कि हम अपनी कुवत के बल बोते इनको शिकस्त दे देंगे, इनको मखलूब कर देंगे, इनको आजिज कर देंगे, यहाँ कभी नहीं ये हो सकेगा। दावा किया जा रहा है उस जमाने में जब अभी मक्की जिंदगी बसर हो रही है, इनसे कह दो ऐलान कर दो, इन्हें पता नहीं है कि हमारे पास वो क्या जरिया है जिसकी जिसकी रूह से हम मम्लकत हासिल कर रहे हैं। ईमान और हमारे साथ कोई अंदाजा कर सकता है इसके दौरे बाजू का? निगाहें मर्द मोमन से बदल जाती है तब भी। इनसे कह दो लाशासब हम मम्लकत, दुवान भी इसका ना करें कहीं तो ये तुम्हें शिकस्त दे देंगे, कभी नहीं हो सकता। ये एक और निशानी है अजीजाने मन मोमिनीन की। दो मिनट और लेना चाहता हूँ, पांच बटा चार बटा चार बटा 141 सुन लीजिए और फिर मापते जाइए। तो बार की हुकूमत के अंदर इस्लामी जिंदगी बसर करने वालों से पूछिए, ये हो ही नहीं सकेगा कि मोमिनीन पर काफिर कभी गालिब आए, ये हो ही नहीं सकेगा। यही वजह खुदा भी ये नहीं करेगा, ये यूं कहिए ना, खुदा भी ये नहीं करेगा मोमिनीन पर कुफार को गालिब कर दे। ये कुफार की मासूमियत में जिंदगी बसर करना और कहना ये कि हमने इतनी रूहानियत हासिल की कि बढ़ दे नबी बन गए, इसी बिना कुफार की मासूमियत में जिंदगी बसर करना। खुदा कहता है कि ये हो ही नहीं सकता कि मोमिनीन पर कुफार गालिब हो जाए, जिनके ऊपर कुफार गालिब आ जाए। सीधी सी बात है कि वो मोमिनीन की कैटेगरी में नहीं आ सकते, बात सीधी है, मोमिन की कैटेगरी में नहीं आ सकता। फिर जाए कि वो अल्लाह बन जाए, वो मुजद्दद बन जाए, वो नबी बन जाए, वो रसूल बन जाए, उनको तो छोड़िए। कुरान तो ये कहता है कि वो मोमिनीन के सामने भी नहीं आ सकते, और इसीलिए तो उसने ये कहा था कि बाद में ना रसीदी खुदा तो नहीं दी, पहले बंदेरा पुत्र को बन फिर अल्लाह वाल चले। तू तो इंसान की सतह के ऊपर भी नहीं पहुंचा, खुदा को बना क्या कर रहे हैं? वो कहता हो नहीं सकता, खुदा भी ये नहीं करेगा कि मोमिनीन पर कुफार को कभी वाले कर दे। इसलिए कहा कि उनसे कह दीजिए कि नामुमकिन, इस गुमान में ना रहे कि हमारे पास बड़ी कुवत है और ये एक कमजोर की काम बन गई या मसूर जिंदगी वाली, उनके पास कुछ भी नहीं खाने का, घरों से निकाल दिया। गुमान भी ये ना कर दे कि इनके ऊपर वाले आ जाएंगे, जो इनके पता तुम्हें पता नहीं है कि इनके पास कौन सी कुवत है। माँ वाहर वाला बेसल नफी, इनको बता दो कि आखिर नमर तुम्हारी जिंदगी जहन्नम की जिंदगी, बहुत बुरा ठिकाना होगा जहाँ तुम लौट के जाओ। सूरह नूर की आयत 67 से पूजा तक देखा माना आ गए, 58 आयत के बाद ले लेंगे। मेरा ख्याल है कि ये आया इसके खिलाफ, जैसा मैंने अर्ज किया था, एक आयत में मित्र कर सिमट कर आ गई है सारी कड़ियां इस निजाम की, अद्दीन की और मोमिन बनने की जो शरायत है महसूस तरीके के ऊपर। रब बना तकबुल मिलना चिन्ह का अंत।